अगली सूरत शूरा है। शूरा कहते हैं मशवरे को, एडवाइस लेना। बहुत ही अहम सूरत है, इस्लामी मिजाज को समझने वाली। किसी जगह इस्लाम के नाम पर जब कोई मुमलिकत बनती है, जैसे मदीना बना, या आज के दौर में कोई ऑर्गेनाइजेशन बनती है, तो आप कह सकती है कि इस्लामिक ऑर्गेनाइजेशनल प्लान है सूरत शूरा में। और इसमें इंशाल्लाह हम वो आयात पढ़ेंगे कि जिसमें हमें काम करने का तरीका भी सिखाया जाता है। इस सूरत में आपने लफ्ज़ हाईलाइट करना है वली, अल्लाह ताला के लिए लफ्ज़ बार बार आएगा। और ये वाहिद सूरत है कुरान पाक की जिसकी दो आयात हरूफ मुकत्तात में है। आइए देखते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, हामीम, आइन, सीन, क़ाफ़। अब देखिए इसमें दो अलग से हैं। कज़ालिक यूही इलैका वइलल्लज़ीना मिन क़ब्लिक अल्लाहुल अज़ीज़ुल हकीम। इसी तरह अल्लाह ग़ालिब व हकीम तुम्हारी तरफ और तुमसे पहले गुजरे हुए रसूलों की तरफ वही करता रहा। आसमानों ज़मीन में जो कुछ भी है उसी का है, वो बरतर और अजीम है। यानी इस रब के आगे अपने आप को झुका दो। आप देखेंगे हरूफ मुकद्दात के फौरन बाद कुरान की खूबियों का तذکرہ होता है कि तुम बेबस हो इस कलाम की कोई नज़ीर लाने पे। और हकीकत यह है कि जिसने कुरान को अरबी में नहीं समझा, उसने इसका हक अदा नहीं किया। इस बारे में आपको इस पे भी बहुत मिलेगा, ख़ास तौर पे सूरत शूरा में आपको वही के वो तरीके भी आएंगे कि जिसके साथ नबी सल्लल्लाहु अलैहि वसल्लम पर वही आती थी। दुआ करते हैं कि अल्लाह ताला हमें इस किताब को समझने की तौफीक अता फरमाए। करीब है कि आसमान ऊपर से फट पड़े। क्यों फट पड़े? पहली बात है मखलूक के बोझ से। हदीस में आता है कि आसमानों पर इतनी मखलूकात हैं कि उंगली बराबर जगह नहीं है। बल्कि फरिश्ते जब अल्लाह ताला की इबादत करते हैं तो चिड़चिड़ाहट की आवाज़ आती है, जैसे बहुत तंग जगह में कुछ और लोग भी घुसे हैं तो एकदम सी घबराहट होती है। फिर इसी तरह दूसरी वजह क्या है कि लोगों की नाफरमानियों पे आसमान फट जाए। और तीसरी बात हमें जो कुरान पाक की आयतों से पहले भी पता लगी, अभी भी आ रही है, और वो क्या है कि जब लोग अल्लाह के बेटे या बेटियां करार देते हैं, फरिश्ते अपने रब की हम्द के साथ तस्बीह कर रहे हैं, हम भी कर लें। सुब्हानअल्लाहि व बिहम्दिही सुब्हानअल्लाहिल अज़ीम। और जमीन वालों के हक में दरगुजर की दरख्वास्तें किए जाते हैं। इसको हाईलाइट करें। कई दफ़ा इंसान कोई गुनाह करता है तो फिर कहते हैं मेरी पकड़ क्यों नहीं हुई, मैंने तो किसी को दुआ का भी नहीं कहा था, क्या पता कि फरिश्तों की दुआ से कबूल हो गया। पीछे सूरह ज़ुमर में आप पढ़ चुके हैं तो कई फरिश्ते सिर्फ हमारी दुआओं के लिए लगे हुए हैं, वरना तो पता नहीं क्या हाल हो। आप देखिए जब दुनिया में नाफरमानियों के साथ लोगों को दुनिया की नेमतें मिलते देखें तो हमेशा इस बात को याद रखें कि आखिर पकड़ क्यों नहीं आ रही। फरमाया फरिश्ते अल्लाह को कहते रहते हैं अल्लाह जाने दे जाने दे, इंसान है ये, कमज़ोर है। आगाह रहो हकीकत में अल्लाह गफूर रहीम है। सच है कि नहीं है? वो हमारे ज्यादा गुनाहों को माफ करता है या ज्यादा पे पकड़ता है? माफ करता है। जिन लोगों ने इसको छोड़कर अपने कुछ दूसरे सरपरस्त बना लिए, ये पहली दफा लफ्ज़ आ रहा है, इसको हाईलाइट कर लीजिए। दूसरे सरपरस्त क्या हैं? औलिया। औलिया या वली का लफ्ज़ कुरान पाक में 9-10 मानों में इस्तेमाल होता है। मसलन आप देखिए कि वारिस लफ्ज़ के लिए भी वली आता है, रहनुमा के लिए भी वली होता है, मुहाफिज, तकलीफ़ों में निजात देने वाला, ज़रूरतों को पूरी करने वाला, दोस्त, रोल मॉडल, वो हस्ती जिसकी रहनुमाई पर एक इंसान एतमाद करे। अब ये सारे मानी सोचिए और सोचिए कि क्या हम अल्लाह को ऐसा सोचते हैं? सारों में से एक बात पे तो अभी भी गौर कर लें कि क्या हम अल्लाह की रहनुमाई पे गौर करते हैं। अल्लाह ताला हमें तौफीक दे कि हम उसको वली बना सकें। अल्लाह ही इन पर निगरान है, तुम इनके हवालेदार नहीं हो। यानी हर एक अपना मुहासबा करे, कोई दूसरे के आमाल पे गौर ना करे, क्योंकि अल्लाह ताला खुद हर बंदे से खुद पूछेगा। वकज़ालिका ओहैना इलैका कुरआनन अरबिया। हाँ इसी तरह है नबी, ये कुरान अरबी हमने आपकी तरह वही किया। यहाँ लफ्ज़ कुरान अरबी को देखिए, आप देखिए कि असल कुरान अरबी का ही है। आप और मैं इस वक्त मोस्ट ऑफ द टाइम तर्जुमा पढ़ या सुन रहे हैं, क्योंकि हमारा इस दौरे कुरान का तरीकाकार ही यही है कि हमें चले अपने लफ्ज़ों में तो समझ आए। मेरे इस दिल में इस दफ़ा अल्लाह ने एक चीज़ डाल ली है, अल्लाह जाने ये सही रहेगी कि नहीं, कि हमें दौरे कुरान के लिए रमज़ान का इंतज़ार नहीं करना चाहिए। रमज़ान से एक महीना पहले दौरे कुरान हो, किसी भी जगह बैठ के इंसान कर ले, क्या हम 2-2.5 घंटे रमज़ान से पहले नहीं लगा सकते? और उसके बाद रमज़ान में हम अरबी में पारा पूरा पढ़ें। आप देखें कि ये कब मुमकिन है? जब हमें कुरान समझ आएगा। अपने लिए दुआ करें, अगले साल से पहले पहले, कम से कम इतना कुरान का तर्जुमा याद हो चुका हो कि अरबी पढ़ूं तो समझ आए। हर एक अपने से पूछे कहीं अरबी की आयत चल रही है, पता चलता है ये किस सूरत में से, किस पारे में से, कौन सी आयत है, क्या कहा जा रहा है, इसमें हुक्म क्या है। अगर नहीं पता चल रहा तो सॉरी, फिर हम गूंगे और बहरे हैं। गूंगे को कुछ भी कहे वो नहीं बोलेगा, बहरे के सामने जो मर्जी बोले वो नहीं सुनेगा। असल कुरान वो है आपका जो आपके साथ है। रात बड़ा खूबसूरत एक्सपीरियंस हुआ। हमारे पारों की तरतीब मुख्तलिफ चल रही है और मस्जिदों में तरावीह का तरतीब फ़र्क है क्योंकि वो रमज़ान के हिसाब से चल रहे हैं। हमने कुछ पहले शुरू किया, कल पहली दफ़ा ऐसा हुआ, हम कल बिल्कुल एक नई जगह पे गए तो जो ही मस्जिद में गए और पहली रकत शुरू हुई तो आपको था कौन सी आयतें थी जो कल शुरू में हमने की, सूरह ज़ुमर की आखिरी आयतें जिस पे हमने कल तिलावत भी सुनी, वो लोग जो अपनी जानों पे जुल्म ज्यादती कर चुके, वहां से लेकर तरावी के एंड तक कल वही एक एक आयत थी जो मैंने सुबह पढ़ाई और मेरे लिए मैंने सबसे ज्यादा कल इंजॉय किया। और मैं सोचूं कितना अच्छा होता अगर आज वाला पारा वो पढ़ रहे होते तो मेरी तैयारी हो जाती आज की, मुझे घर जाके घंटों बैठना ना पड़ता। लेकिन यकीन करें इसके लिए तो आप दुआ करें, इसके लिए दूसरों की दुआ ले लें या खुद अपने लिए कोशिश करें। ये दौलत सारी दौलतों से बड़ी है, अपने ऊपर लेकर सोच। और मैं अपने आप पे भी लेकर और सारी दुनिया के दीन की तबलीग करने वालों को एक ही मेयार देती हूँ। मेरी नज़र में आलिम वो है जिसको कुरान के रेफरेंसेस कुरान सुन के याद आता है। फिकी बातें, मसले मसाइल और इख्तलाफी राय, या कोई उमरा करें तो क्या करें, हज करें क्या करें, ये साइड इश्यूज़ हैं। दीज ऑल आर साइड इश्यूज़। असल आलिम वो है, इन्नमा यख्शल्लाह मिन इबादिहिल उलमा, सूरह फातिर में पढ़ चुके कि इल्म वो है जो खशियत दे। तो खशियत कब आएगी, समझ ही नहीं आई। आप किसी को कहते हैं स्नेक स्नेक स्नेक, उसको समझ ही नहीं आया कि स्नेक किसको कहते हैं, तो वो वहां से भागेगा। आप उसको कहेंगे वो सांप है, फिर भागेगा ना। ये वजह कि आज हम इस कुरान को पढ़ के भी नहीं समझ पाते। और यकीन करें इतनी बड़ी बड़ी मस्जिदें हैं माशाल्लाह इस मुल्क में, मैं तो इतनी पुरउम्मीद होकर जाऊंगी यहां से कि अल्लाह ने यहां मस्जिदों की जो आबादी और इतनी बड़ी बड़ी मस्जिदें हैं, ये अल्लाह ताला का एक बहुत बड़ा इनाम है। आप देखिए कि शर्त सिर्फ यह है कि इन मस्जिदों को मदरसों में बदल दो। मस्जिद नबी 5 वक्त मस्जिद होती थी नमाज के लिए, फिर बीच में वो मदरसा बन जाता था जब अल्लाह के नबी वास देते थे, वही शादी हॉल बन जाता था जब वहां 2 लोगों का निकाह पढ़ा जाता था, वही काबीना रूम बन जाती थी जिसको आप कह लीजिए कि आज के बड़े बड़े पार्लियामेंट हाउस बन जाती थी जब वहां बैठकर मशवरे किए जाते थे। तो अल्लाह करे कि आज ये शऊर मिल जाए कि इस कुरान को अरबी में पढ़ना है। और आप कहेंगे हाय कितना अच्छा था अरब मुल्क में पैदा हो जाते। मेरा भी यही ख्याल था जब मैं खुद एक ऐसे मुल्क में जाके कुछ अरसा रही, मेरी आंखों से पट्टी उतर गई, मैंने कहा अल्लाह तेरा शुक्र है। यकीन करें मैं आपको पूरे यकीन के साथ ये बात कह सकती हूँ, बहुत सारे अरबों को भी कुरान नहीं समझ आता। अरबी की लैंग्वेज में आता है पर ये आयतें कहती क्या है। मेरी इतनी बेहतरीन टीचर थी वहां अरबी लैंग्वेज जिनसे मैंने सीखी, आई लव हर, यानी मेरे सारे कॉन्सेप्ट ही ग्रामर के उनके साथ खुले। बट जब वो कोई लैंग्वेज करवा रही थी तो वो लैंग्वेज करती तो मैं उनको कुरान का कोई लफ्ज बोल देती, आयत ये उधर आया तो मुझे पूछती थी तुम हाफिज हो, तो मैंने कहा नहीं। कहती मुझे नहीं समझ आता कि ये अरबी लैंग्वेज में जो तुम्हें मैं अरबी कला सिखा रही हूँ ये कुरान में कहा, तुम्हें कहाँ से आता है। यानी बात समझ है, फुल टाइम टीचर थी, प्रोफेशनल टीचर थी वो। लेकिन जरूरी नहीं कि आप अरब हों तो आपको कुरान भी समझ आए। और अरबी फर्क ही बड़ी है, फसा अरबी जो स्पोकन है और कुरान के अरबिक में जमीन आसमान का फर्क दिखता है। ये अल्लाह का कलाम है, वो बंदों की दीवी मिसालें हैं। असल बात यह है इसको समझिए, जिसको अरबी सीखनी है वो कुरान सीखे। और मैं अक्सर लोगों को कहती हूँ 4-4, 8-8 साल के कोर्सेज करते हैं अल्हम्दुलिल्लाह अरबी लैंग्वेज के यूनिवर्सिटी में, शहर में भी मुझे पता चला है कुछ सिस्टर्स भी मिली हैं अल्हम्दुलिल्लाह। मैं उन्हें कहती हूँ अब आप 1-1.5 साल लगाकर इसका तर्जुमा याद करें फिर बताइएगा, क्योंकि ये है असल में रब का कलाम। जरा से इस लफ्ज को छू कर तो कहें ये मेरे रब के कलाम है। अब हमें अल्लाह की आवाज़ तो नहीं आती ना, लेकिन ये ऐसे ही जैसे आपकी माँ आपको कोई जुमला बोले तो आप उसको लिख लें। जब अपने दुनिया से चले जाते हैं तो बाद सफ़ा हम उनकी लिखी हुई तहरीरें संभाल लेते हैं, उनके कुछ लफ्ज अगर कहीं रिकॉर्ड हो गए तो उनको जमा कर लेते हैं कि ये फलां की बात है। जिसको कुरान पढ़ते वक्त ये महसूस नहीं होता कि अल्लाह का कलाम है और मैं अपने रब से बात कर रहा हूँ, याद रखिए उसको इस पर वक्त लगाने की ज़रूरत है। दुआ करते हैं अपने लिए, नीयत करते हैं। کس کس کے دل میں حقیقت میں یہ شوق ابھر رہا ہے کہ مجھے اب لفظی ترجمہ یاد کرنا ہے. الحمدللہ کچھ ہاتھ کام میں لیکن سارے ہی ہیں تقریباً. بس دعا کریں یہاں علم کی محفل میں بیٹھے ہیں, اللہ تو ہمارے لیے اس کام کو آسان کر دے, اور اگر ایسا کوئی ہمیں موقع ملے تو اللہ ہمیں ان محروم لوگوں میں نہ کرنا, وہ پھر کسی عذر کی وجہ سے اس سے پیچھے نہ ہٹ جائیں. توفیق مانگے, میں 3 سیکنڈ دیتی ہوں, اللہ سے دعا کر لیں. اللہ اکبر. آگے دیکھیے آیا کیوں ہے, وجہ بھی آ گئی. فرمایا لِتُنذِرَ أُمَّ الْقُرَى وَمَنْ حَوْلَهَا وَتُنذِرَ يَوْمَ الْجَمْعِ لَا رَيْبَ فِيهِ, تمہاری طرح وحی کیا گیا تاکہ تم بستیوں کے شہر یعنی مکہ اور اس کے گرد و پیش رہنے والوں کو خبردار کرو اور جمع ہونے کے دن سے ڈرا دو جس کے آنے میں کوئی شک نہیں. ایک گروہ کو جنت میں جانا ہے اور دوسرے گروہ کو دوزخ میں. پھر دیکھیے قرآن کے نزول کے 2 مقاصد, انذار بستیوں والوں کو اور قیامت کا یقین. قیامت اور جنت اور جہنم کا تذکرہ سن کر ایک دفعہ تو ایک انسان ضرور سوچ سکتا ہے. آپ دیکھیے کہ اس ایک آیت کی خوبی لکھے, 2 دفعہ لفظ انذار آیا ہے, لِتُنذِرَ اور تُنذِرَ, کیونکہ انبیاء کی دعوت کا نقطۂ آغاز بھی انذار ہوتا تھا اور نقطۂ اختتام بھی انذار ہوتا تھا. یاد رکھیں شروع میں جب آپ قرآن پڑھتے ہیں تو بڑا ڈر لگتا ہے, ہائے کانپ رہے ہیں, سارا غلط وہ بھی غلط. آپ میں سے بھی کوئی میرے پاس آ کے کہنے لگا کہ پتہ نہیں کیسے پتہ چلتا ہے کہ ہم بدل رہے ہیں کیسے, تو میرے دل میں اتنی امید جاگ گئی کہ اگر کسی ایک کے دل میں یہ سوال ابھرا ہے تو بہت ساروں کے دل میں ہوں گے. لیکن گھبرانے کی ضرورت نہیں ہے کیونکہ ہم بھی ایک نئی دنیا سے آتے ہیں, ہمارا ایک بالکل جینے کا سٹائل اور ہوتا ہے. جب ہم قرآن پڑھتے ہیں یہ بھی غلط وہ بھی غلط وہ بھی غلط, جیسے آپ ڈاکٹروں کی دکان پہ چلے جائیں اور وہاں لگے ہوئے اشتہار ہی پڑھیں نا تو آپ کو لگتا ہے یہ بیماری بھی میرے میں, یہ سمٹم بھی میرے میں, یہ بھی ہے. شروع میں انذار لگتا ہے لیکن اگر آپ چلتے جائیں گے دل میں تسلیاں بھی آئیں گی. اس لیے قرآن پڑھنے کے دوران اور خاص طور میں پہلی دفعہ آپ قرآن پڑھ رہے ہیں نا, آنکھوں سے آنسو نکلتے ہیں اور نکلنے چاہیے. خود سے پوچھیں کہ کیا آپ قرآن پڑھتے ہوئے رونا آتا ہے جیسے پہلی دفعہ روئی تھی؟ یقین کریں بعض وقت صرف ایک آدھا بندہ ہوتا ہے پورے ہال میں جس کے چہرے کو دیکھ کر استاد کے دل سے باتیں نکلتی ہیں, کیونکہ اس کا دل پگھل رہا ہوتا ہے, اس کی گرمی محسوس ہو رہی ہوتی ہے. تو قرآن سن کر انذار نہ ہو تو فکر کی بات ہے. آگ جلائی ہوئی لیکن برتن گرم نہیں ہو رہا, کوئی گڑبڑ ضرور ہے. علم کی محفل اور قرآن کے پڑھنے کے دوران اگر دل پگھل جائیں اس کے بعد ڈی فارمیشن ہو جاتی ہے, پھر انسان خود کو بدلنا چاہتا ہے. اور جو علم کی محفل میں بھی ادھر ادھر کی چیزیں ہی سوچتا رہے اور ادھر ادھر کی باتوں پہ غور کرتا رہے تو یاد رکھیے پھر دل اور سخت ہو جاتا ہے. اللہ تعالی ہم سب کو اس سے بچا کے رکھے. دوسری بات دیکھیے, ایک گروہ جنت اور ایک دوزخ میں اور جہنم میں. اپنے بارے میں سوچیے میں کس گروہ میں ہوں گی. آپ کہتے ہیں کہ ایک موقع پہ اللہ کے نبی صلی اللہ علیہ وسلم باہر آئے تو آپ کے ہاتھ میں 2 کتابیں تھیں اور آپ آئے باہر تھیں اور اس کے بعد دیکھا کہ 2 لوگ جھگڑ رہے ہیں, آپ ان کا جھگڑا سلجھانے میں لگے اور اتنی دیر میں وہ کتابیں غائب کر دی گئیں. آپ نے ممبر لگایا اور کہا لوگوں مجھے جنتیوں اور جہنمیوں کی فہرستیں دے دی گئی تھیں لیکن تمہارے جھگڑوں کی وجہ سے وہ اٹھا لی گئیں. اللہ ہم میں سے کسی کو جہنم میں نہ ڈالے, اللہ ہمارے بچوں کے نام جہنمیوں کے گروہ میں نہ ہوں, ہمارے بھائی بہنوں ان کی نسلوں ان کے گھر والوں اور ہمارے تمام عزیز و اقارب کے نام جہنمیوں کی لسٹوں سے نکال دے, اور اللہ پوری انسانیت کو ہدایت دے دے. اگر اللہ چاہتا تو ان سب کو ایک ہی امت بنا دیتا, مگر وہ جسے چاہتا ہے اپنی رحمت میں داخل کرتا, اور ظالموں کا نہ کوئی ولی ہے نہ مددگار. کیا یہ ایسے نادان ہے کہ انہوں نے اسے چھوڑ کر دوسرے ولی بنا لیے؟ ولی تو اللہ ہی ہے, وہی مردوں کو زندہ کرتا ہے اور وہ ہر چیز پر قادر ہے. تمہارے درمیان جس معاملے میں بھی اختلاف ہو اس کا فیصلہ کرنا اللہ کا کام ہے. وہی اللہ میرا رب ہے, اسی پر میں نے بھروسہ کیا اور اسی کی طرف میں رجوع کرتا ہوں. آسمانوں اور زمین کا بنانے والا جس نے تمہاری اپنی جنس سے تمہارے لیے جوڑے پیدا کیے اور اسی طرح جانوروں میں بھی نہیں کہ ہم جنس جوڑے بنائے, اور اس طریقے سے وہ تمہاری نسلیں پھیلاتا ہے. کائنات کی کوئی چیز اس کے مشابہ نہیں, لیس کمثلہ شیئن, وہ سب کچھ سننے اور دیکھنے والا ہے. آسمانوں اور زمین کے خزانوں کی کنجیاں اسی کے پاس ہیں, جسے چاہتا ہے کھلا رزق دیتا ہے اور جسے چاہتا ہے نپا تلا دیتا ہے, اسے ہر چیز کا علم ہے. اس حصے میں 2 دفعہ اختلافات کی بات ہوئی, تو یاد رکھیے اختلاف کب ہوتا ہے؟ جب علم تھوڑا ہوتا ہے. تھوڑے علم کے ساتھ اختلاف بہت ہوگا. یہ ایسی ہے کہ جب آپ کسی کے معاملے میں آدھی بات سنیں तो आप अपनी तरफ से पता नहीं दो चार जोड़ के उससे झगड़ना शुरू हो जाएंगे, लेकिन जब आप उसके पास बैठते हैं, उसकी पूरी बात सुनते हैं, उसके हालात देखते हैं, तो आपके दिल में जो शक शुभे आते हैं वो निकल जाते हैं। इख्तलाफ को दूर करने का तरीका मजीद इल्म हासिल करना है। बस दफा लोग इख्तलाफ के नाम पे जो दीन उनके पास होता है उसको भी छोड़ देते हैं। नहीं, फिर तो और सीखिए। मिसाल देती हूँ आपको कि देखिए कि कोई किसी कंपनी में काम करता है। अब वो उस कंपनी के साथ 6 महीने से काम कर रहा था, बजाहर अपेरेंटली उसको चीजें देख रही थी। अब उसको थोड़ा सा डाउट होता है कि बजाहर ये चीजें हैं लेकिन मे भी अंदर कुछ गड़बड़ है। अब क्या है? उस कंपनी को रिजाइन कर दे, क्या होगा? वो शक का कीड़ा उसके दिमाग में रहेगा ना। उसको क्या करना चाहिए? उसे कहना चाहिए मुझे उस डेस्क से हटाकर जरा मुझे ये किचन में ले जाए। चले किसी रेस्टोरेंट में कोई काम करता है, उसको शक पड़ता है कि ये रेस्टोरेंट में ठीक चीजें नहीं बनाते, कोई खराब चीजें हैं, नाउज़ बिल्ला कुछ भी। जब मजीद इल्म हासिल करेगा ना तो उसको या तो ये पता लग जाएगा कि वाकई मेरा शक गलत था, फिर तो उसको वाकई पूरा हक पहुंचता है कि उनको भी बताए कि आपकी ये चीज गलत थी, इस वजह से मैं आपसे इख्तलाफ करके आपकी कंपनी को रिजाइन कर रहा हूं। बात समझ आती है? या फिर उसका शक दूर होगा, वो कहेगा ला हौला वला कुव्वते इल्ला बिल्लाह, इतनी अच्छी जॉब लगी हुई थी, शुक्र है मैंने ऐसी बातों में आकर नहीं छोड़ी। शक का इलाज मजीद इल्म है। डाउट्स के साथ जब छोड़ेंगे आप, मिसाल है वो रेस्टोरेंट छोड़ दिया उस बंदे ने, कोई दूसरा मिला, किधर जा रहे हो? मैं उधर जॉब पे जा रहा हूँ। सोच लो, अच्छा आप चुगली तो करनी नहीं, गिबत तो करनी नहीं, बदगुमानी तो करनी नहीं, फिर इशारों में करेगा नहीं नहीं मेरा नहीं, कहीं और चले जाओ। अब उसके भी दिल में शक का कीड़ा आ गया, कोई गड़बड़ है क्या? हाँ भाई तुम भी तो उधर काम करते थे, क्या हुआ? नहीं नहीं चुप, मैं कुछ नहीं कहता, मैं नहीं कुछ कह सकता। और डाउट पैदा होगा। बेहतरीन बात यह है कि जिस बंदे या जिस अब रेस्टोरेंट की नाम लिया है या कोई किसी हुक्मरान है, कोई सियासतदान है, हत्तुल वसा पास बैठकर कम्युनिकेशन कर लें। सूरत अनफाल में आप पढ़ के आए 10वें पारे के शुरू में कि जियो तो दलील के साथ, मरो तो दलील के साथ, साथ रहो तो दलील के साथ रहो, छोड़ना है तो दलील देकर जाओ ताकि अगले को भी पता चले कि ये इस वजह से छोड़कर गया है। शक पैदा करके आज उम्मत चार टुकड़ों में बांट दी गई। आज हमने चार आइमे कराम जिन्होंने दीन की खिदमतें की, ये बिल्कुल ऐसे जैसे आज फ्रांस की चार बड़ी मस्जिदें हों और चार मुख्तलिफ इमाम अपनी अपनी जुबान और अपने अपने इल्म के मुताबिक लोगों की खिदमत कर रहे हैं। लोगों ने आज उन लोगों को ही दलील बनाकर ऐसे इख्तलाफ घड़ दिए कि ऐसे लगता है नऊज़ु बिल्लाह के चारों आइमा कराम ही इस बात के जिम्मेदार है कि उन्होंने उम्मत को तोड़ दिया। तो दुआ कीजिए कि अल्लाह हमें इख्तलाफात से बचाए और दूसरी तरफ ले जाए। ख्यालात के टकराव से नए चीजें पैदा होती हैं, डाइवर्सिटी है कायनात में। अगर पूरी दुनिया ब्लैक एंड व्हाइट या पूरी व्हाइट या पूरी ब्लैक होती कितनी को सीन लगती। तो अल्लाह से दुआ करते हैं कि हमें इख्तलाफात को मैनेज करना, जिसको डिफरेंसेस ऑर्गेनाइजेशन होता है, इसकी भी तौफीक दे। और हमारी उम्मत तो इसमें बड़ी खराब है, और ये तो मैंने आपको मिसाल दी है बड़े लेवल पे, जरा सा इसको खानदानी सियासत में तो ढूंढिएगा। सिर्फ छोटे से शक की वजह से रिश्ते तोड़ देते हैं लोग, मंगनियां छुट जाती हैं, तलाकें हो जाती हैं, शौहर बीवी के अंदर झगड़े, शक पड़ गया। मैंने फोन किया था आप ऑफिस नहीं पहुंचे, किधर थे? मैंने फोन किया वहां से एक लड़की के पीछे से आवाजें आ रही थी, वो कौन है? तो याद रखिए कि शक को दिल से निकाल कर इंसान मुतमईन हो जाता है। फिर इसके बाद अब अल्लाह ताला ने एक बिल्कुल शक शुबे से पाक दीन हमें आपको दिया, और वो क्या है? शरा लकुम मिन दीन मा वसा बिही नूहा। इसने तुम्हारे लिए दीन का वही तरीका मुकर्रर किया है जिसका हुक्म इसने नूह को दिया था और जिसे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अब आपकी तरफ हमने वही के जरिए से भेजा है और जिसकी हिदायत हम इब्राहिम और मूसा और ईसा को दे चुके हैं। इस ताकीद के साथ कि कायम करो इस दीन को और इसमें मुतफरिक ना हो जाओ। यही बात इन मुशरिकीन को सख्त नागवार हुई जिसकी तरफ है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप इन्हें दावत दे रहे हो। अल्लाह जिसे चाहता है अपना कर लेता है। दुआ करें अल्लाह हमें अपना कर ले और वो अपनी तरफ आने का रास्ता सिर्फ उसी को दिखाता है जो उसकी तरफ रुजू करता है। वो कहते हैं ना, तुम्हें चाह नहीं तो हमें राह नहीं, तुम रूठे हम झूठे। दुनिया का भी यही असूल है। जो आपके घर आना चाहते हैं ना, आप उसी को अपना रास्ता बताते हैं, उसी को एड्रेस बताते हैं, उसी को डायरेक्शंस बताते हैं। आपका मेरा रुजू इल्लाह बहुत जरूरी है इस बात के लिए कि हम अल्लाह की तरफ आए। दूसरी बात आप देखिए कि इसमें दीन की हुई, शरा लकुम मिन दीन। दीन क्या होता है? लॉ, कानून। हर दौर में दीन एक ही रहा, हजरत नूह से लेकर नबी सल्लल्लाहु अलैहि वसल्लम तक। शरीयतें बदलती रहीं। शरीयत क्या है? कॉन्स्टिट्यूशन, قوانین. آپ کو پتا ہے ملکوں کے قوانین ہر چند سال کے بعد ریوائز کیے جاتے ہیں، یہ امینڈمنٹ ہو گئی وہ ہو گئی. تو دین ایک تھا، اور دین کی بنیاد وہی بیسکس ہیں، لا الہ الا اللہ. ہر دین میں اللہ ایک ہی رہا، ہر دین میں عقیدہ توحید ایک ہی رہا. شریعتیں بدلی، آدم علیہ السلام کے دور میں بھائی بہن کا نکاح جائز تھا کیونکہ اس وقت دنیا بنانی تھی، بعد میں یہ ختم ہو گیا. حضرت یوسف کے دور میں سجدہ تعظیم ہی جائز تھا، آج کے دور میں وہ بالکل ختم ہو گیا. تو کیا پتہ چلا کہ اللہ تعالیٰ نے آپ کے میرے لیے اس چیز کو سامنے رکھ دیا کہ اگر لوگ اصل دین پہ رہتے تو سارے ادیان آج دنیا میں جو دکھتے ہیں وہ سب ایک ہی ہوتے. اب پھر اختلافات ہوئے کیسے؟ اس کا جواب، وَمَا تَفَرَّقُوا إِلَّا مِنْ بَعْدِ مَا جَاءَهُمُ الْعِلْمُ بَغْيًا بَيْنَهُمْ. لوگوں میں جو تفرقہ رونما ہوا وہ اس کے بعد ہوا کہ ان کے پاس علم آ چکا تھا. یہ بھی نوٹ کر لیں، جب تک لوگ جاہل رہتے ہیں نا، ایک ساتھ کھاتے پیتے، رشتے کرتے، شادیاں بیاہ سب کچھ، بس علم آ گیا بحثیں شروع، جھگڑے شروع. آج بھی دیکھیں علم کے نام پر جھگڑے زیادہ ہیں. جاہل وہ کہتے ہیں ہمیں کہتے ہمیں روٹی کھانی ہے، ہم کھا کے جا رہے ہیں. علم کے بعد جھگڑے کیوں ہونے لگ جاتے ہیں؟ کیونکہ ایک فریق کے پاس علم حق کا ہے، دوسرے نے خواہش کا دین رکھا، ایک کا زیادہ ایک کا کم. نقصان کیا ہوا کہ بیچ میں بغی ہو گئی، رکاوٹ آ گئی. اور سب سے بدترین تفرقہ علم والوں کا تفرقہ ہے. اللہ تعالیٰ آپ کو مجھے اس سے بچا کے رکھے. اگر قرآن سنت پہ گہری نظر ہوگی نا تو سارے اختلافات کا ایک ہی حل ہے جس کو سب مانیں گے، لا الہ الا اللہ محمد رسول اللہ. اور لفظ مسلم ایسا لفظ ہے جو وحدت امت کی دلیل ہے. اس قرآن کو بیچ میں رکھ لیجئے، سارے اختلافی ایشوز کو لے آئیے، ساتھ سنت کو لگا لیجئے. جس امام کی جس معاملے میں رائے قرآن اور سنت کے زیادہ قریب ہے اس رائے میں اس کو لے لیجئے، دوسری میں دوسرے امام کی رائے درست ہے اس کو لے لیجئے. آپ دیکھیے اسی کو کہتے ہیں جمہور علماء. آپ سے بھی کوئی پوچھ سکتا ہے کہ آپ کہاں پڑھتے ہیں، کس سے پڑھتے ہیں؟ آپ کے ہم ان سے پڑھتے ہیں جو سارے اماموں کو مانتے ہیں، اور ہر امام کی ہر وہ بات جو قرآن سنت سے ملتی ہے اس کو لیتے ہیں. نہ بحث کی ضرورت ہے نہ جھگڑے کی ضرورت ہے، لیکن اصل بات یہ ہے کہ کوئی ماننے کا فیصلہ اگر کرے گا پھر ہی ہوگا. فرمایا، اگر تیرا رب پہلے ہی یہ فیصلہ نہ کر چکا ہوتا تو ایک وقت مقرر تک فیصلہ ملتوی رکھا جائے گا، تو ان کا قدی یا کب کا چکا دیا گیا ہوتا. حقیقت یہ کہ اگلوں کے بعد جو لوگ کتاب کے وارث بنائے گئے وہ اس کی طرف سے بڑے اضطراب انگیز شک میں بڑے ہوئے ہیں. دیکھیے آج امت شک کی وجہ سے ٹکڑیوں میں بٹی ہوئی ہے. آپ نے عطاء اللہ بخاری کا نام سنا ہوگا، وہ اپنا ایک قصہ بیان کرتے ہیں، اور وہ کہتے ہیں کہ کسی نے ان سے آ کے پوچھا کہ نماز میں ہاتھ کدھر باندھیں، ادھر باندھے. یعنی لمبا واقعہ، خلاصہ یہ کہ آج ہماری امت صرف نماز میں ہاتھ باندھنے پہ ٹکڑیوں میں بٹی ہوئی ہے. کس مسجد میں رفع الیدین ہو رہا ہے، کس میں نہیں ہو رہا ہے، اس کی بنیاد پہ آپ فیصلہ کرتے ہیں ادھر جانا ہے کہ نہیں جانا. کیا یہ دین ہے؟ آپ نے 24 پارے پڑھ لی الحمدللہ، کہیں ایک دفعہ یہ ایشو آیا قرآن کے ترجمے میں؟ نان ایشوز کو ایشوز بنانے والے یاد رکھیے سنجیدہ لوگ نہیں ہوتے. اپنی زندگی میں ایک اپنے لیے کرائیٹیرین رکھے، میں مسائل کو حل کرتی ہوں یا میں مسائل اٹھاتی ہوں. کچھ لوگ بڑے عقل مند کہتے ہیں، آپ کہتے ہیں جو بات مجھے سوجتی ہے کسی کو نہیں سوجتی، جو میں نقطہ اٹھاتی ہوں اور دیکھوں گی ذرا اب اس کا کیا جواب آتا ہے، اب میں دیکھتا ہوں ذرا اس کا مولوی صاحب کیا جواب دیتے ہیں. یاد رکھیے یہ فتنہ پردازی ہوتی ہے. اصل دعا اللہ سے ایک کریں کہ اللہ دلوں کے شک دور کر دے. آپ دیکھیے ایک ڈاکٹر ہے جو آپ کو دوا دیتا ہے، ایک مذہبی رہنما ہے جو آپ کو قرآن دیتا ہے، دونوں میں کیا ہے؟ آپ کو کس چیز سے لگے دوا کھانی ہے؟ مثلا اس شہر میں اللہ نہ کرے فلو پھیل گیا، اب ایک ڈاکٹر ادھر ہے، ایک تھوڑی دور ہے، ایک تھوڑی دور ہے، سب مل کے لوگوں کو دوا دے رہے ہیں. نتیجہ کیا ہوگا کہ الحمدللہ مریضوں کی اصلاح ہو جائے گی، ٹھیک ہو جائیں گے. تو جس کو تم مریض کی اصلاح چاہیے وہ تو خوش ہوگا، اور جس کو اپنا نام چاہیے تو وہ کہے گا ادھر میرے کلینک میں نہیں آئے نا تو اب دیکھنا تمہارا تو علاج ہی نہیں تھا ہونا چاہیے. آج وہ لوگ دین کے دشمن ہیں جو صرف یہ کہتے ہیں کہ جو میں کہہ رہا ہوں وہ لے لو اور باقی سارے ہی غلط ہیں. اس کا مطلب کہ آپ کو اپنا نام پیارا ہے. یاد رکھیے جب دین مشن بنتا ہے نا تو ہر دین سے کام کرنے والا پیارا لگتا ہے آپ کو، ہر دین والے سے آپ کو محبت ہوتی ہے، ہر دیندار آپ کو لگتا ہے کہ چلو دین کی طرف تو بلاتا ہے نا، نماز کی بات تو کرتا ہے نا، پھر اجتماعی سوچ ہوتی ہے، پھر ٹیم ورک ہوتا ہے، پھر آپ کہتے ہیں آؤ مل کر کام کریں، آئیں آپ ہمارے ساتھ چلیں، آپ چلیں آپ چلیں. آج 95% لوگ امت مسلمہ کے نماز نہیں پڑھتے، اور جو 5% پڑھتے ہیں ان کو بھی اختلافوں کی بنیاد پہ آپ نے بانٹ دیا. اللہ تعالیٰ ہماری اصلاح کر دے. قرآن کے تکمیل کی طرف جاتے ہوئے آپ کو مجھے یہ پیغام دیا جا رہا ہے, سجدوں میں رو رو کے دعائیں کرے کہ اللہ اس امت کو جوڑ دے. اور آپ کو اگر کسی دین کے حکم میں شک ہے نا, دعا کریں. آج کے بعد آپ کی دعا ہی یہ ہونی چاہیے کہ اللہ پہلے میرے دل کا شک دور کر, مجھے نہ بہکانا, مجھے نہ بھٹکانا, میں تیرے دین پہ چلنا چاہتی ہوں, تو مجھے چلا لے. آپ دیکھیے اس کے لیے محنت کرنے کی ضرورت ہے. لوگوں نے دنیا کی تعلیم کے لیے کتنے سال لگائے. آپ کو تھا کہ پہلا ترجمہ جو بائبل کا گجراتی زبان میں ہوا تھا, اس شخص نے کتنے سال وہاں رہ کر پہلے گجراتی زبان سیکھی تھی, وہاں کتنی مشکلوں میں رہا. کیوں؟ کہ بائبل کا پیغام گجرات میں پہنچ جائے. وہ تو اتنی محنت کریں اور ہم چند سال لگا کر کہتے ہیں ہم جیسا کوئی عالم ہی نہیں ہے. اللہ تعالیٰ ہمیں علم کے لیے مزید وقت لگانے والا بنا دے. پھر اس کے بعد اگلی آیت بڑی خوبصورت ہے, جس میں آپ کے میرے لیے واقعی عمل کا نقطہ ہے. اور وہ کیا؟ فرمایا فَلِذٰلِكَ فَادْعُ وَاسْتَقِمْ كَمَا أُمِرْتَ وَلَا تَتَّبِعْ أَهْوَاءَهُمْ. چونکہ یہ حالت پیدا ہو چکی ہے, یعنی چاروں طرف شک, اضطراب, فرقہ واریت, تو کیا کرو؟ اس لیے اے محمد صلی اللہ علیہ وسلم, اب آپ اسی دین کی طرف دعوت دو جس طرح آپ کو حکم دیا گیا. یہ کون سا طریقہ ہے؟ صحابہ کرام اللہ کے نبی سے یہ بات پوچھا کرتے تھے. آپ نے ایک موقع پہ فرمایا کہ یہود کے اپنے دور میں 71 فرقے ہوئے, 71, نصارہ کے 72 ہوئے, امت مسلمہ کے 73 ہوں گے, ایک اوپر یعنی سب سے بڑھ کے 73. یہ بات سن کر صحابہ کو تو غم لگ گیا, اللہ کے نبی وہ کون ہوں گے؟ آپ نے بولے 73 فرقے, جن میں سے ایک ناجی اور 72 ناری, ناری آگ میں جانے والا, ناجی نجات پانے والا. صحابہ نے کہا اللہ کے نبی من ہم یا رسول اللہ صلی اللہ علیہ وسلم, وہ کون سا ہوگا کہیں ہم دوسرے میں نہ پہنچ جائیں؟ فرمایا وما انا علیہ واصحابہ, وہ اس پہ ہوں گے جس پہ میں اور میرے صحابہ ہوں گے. آج ہر ایک نے اس ایک ناجی فرقے کے آگے اپنا نام لکھا ہوا, یہ میں ہی ہوں. بعد میں کئی سو سال بعد بننے والی جماعتوں نے اپنے نام کے ساتھ لکھا ہوا, یہ ہم ہیں. اللہ ہمیں ہدایت دے دے. تو اللہ تعالیٰ کہتے ہیں کہ دین وہی ہے جو پیچھے سے نکلا. دیکھیے اصل سورس کیا ہے, جہاں سے چیز نکلتی ہے. پیور گولڈ کدھر ہوگا 100% پیور؟ جدھر سے نکل رہا ہے. دین کہاں سے نکلا؟ یہ برصغیر پاک و ہند میں نہیں آیا, یہ افریقہ اور امریکہ میں نہیں بنا, یہ اللہ نے عرب سے دیا. جائیے آج اس جگہ جہاں یہ قرآن اتر رہا تھا اور جہاں یہ اللہ کا نبی 23 سال تک ادھر سے ادھر پھرا دین دینے کو, جا کے وہاں بیٹھ کر آپ دیکھیے کہ تب جب دین نازل ہوا تھا تو وہ کیا تھا, اور آج ہمارے اپنے ملکوں کا دین کیا ہو گیا. کل کی بات, کسی نے مجھے اس پہ فیڈ بیک بھی بھیجا کہ مجھے اس بات کو سن کر, جو کل میں نے کوٹ کی تھی کسی عالم کی, کہتے ہیں کہ میرا سر شرم سے جھک گیا, اور میں اس کی تصدیق کرتی ہوں کہ آج ساری دنیا کے مسلمانوں کا دین اور برصغیر پاک و ہند کے مسلمانوں کا دین اور. اللہ ماشاءاللہ سارے ایسے نہیں ہیں, وہاں بھی بہت اللہ والے بیٹھے ہوئے ہیں. لیکن یاد رکھیے, آپ کے میرے لیے ایک ہی کام ہے, قال اللہ وقال رسول. 23-24 پارا ختم ہو گیا, آپ نے آج تک یہاں بیٹھے کسی دوسرے کا نام نہیں سنا ہوگا. یہاں تو ہم اتنی حدیث کوٹ ہی نہیں کر پاتے, کروں گی جلدی میں. آپ سنیں گے تو آدھی سنیں گے آدھی لکھیں گے. انشاءاللہ اگر زندگی رہی, آپ نے اگلا کورس جوائن کیا, آپ ایک ایک حدیث لکھیں گے, آپ کو لکھی بھی ملیں گی. دعا کریں ان زبانوں سے صرف قرآن اور حدیث کے لفظ نکلیں, باقی سب کی عزت, باقی سب کی ہر وہ بات قابل حجت جو اللہ اور اس کے رسول کے حکموں کے مطابق ہے. اب کریں کیا؟ وَاسْتَقِمْ كَمَا أُمِرْتَ, بس کیا کرو؟ جس طرح تمہیں حکم کیا گیا اسی پر مضبوطی کے ساتھ قائم ہو جاؤ. کیوں؟ وجہ کیا؟ خطرہ ہے کس چیز کا؟ اگلا حصہ دیکھیے. اور ان لوگوں کی خواہشات کا اتباع نہ کرو. خواہشیں دین کو بدلواتی ہیں. تھوڑا سا اس کو سمجھیے. پچھلے پارے میں تو ہم نے استقامت فی دین کی بہت ساری باتیں کر لیں کہ نیکیوں پہ ضد لگانا ہی استقامت ہے. یہاں اللہ اپنے نبی کو کریں, اور اگر آپ نوٹ کریں تو وَاسْتَقِمْ امر ہے اور واحد کا سیگا ہے, یعنی صرف نبی کو کہا گیا کہ آپ جم جائیں. کیا پتہ چلا کہ مشکل حالات میں دین کو زیادہ مضبوطی سے پکڑنے کی ضرورت ہوتی ہے, نہ کہ ڈائلیوٹڈ اور کمپرومائزنگ ریلیجن کی ضرورت ہوتی ہے. تصور میں لائیے کہ کچھ لوگ کشتی میں جا رہے ہیں, وہاں انہوں نے کچھ رسیاں ڈوریاں بھی لٹکائی ہوئی ہیں کہ ذرا کشتی ڈولے تو اس رسی کو تھام لینا. اتنے میں طوفان آ گیا, کسی کے ہاتھ میں ایک رسی آئی, क्या करेगा, आम हालात में तो उसने देखी भी नहीं कि ऊपर पड़ी हुई है। कभी बसों में भी देखे तो ऊपर वो लूप्स लगे होते हैं कि जरा झटका हो तो पकड़ लो, जहाज जरा हिलता है तो क्या कहते हैं, सीट बेल्ट बांध लो। मुश्किल हालात में रस्सी को मजबूती से पकड़ते हैं कि गिरे ना। आज के मुसलमान को मुश्किलात का नाम लेकर दीन को ढीला करने का जो मशवरा दिया जाता है, ये इस्लाम का मशवरा नहीं है। अल्लाह कहता मुश्किलों में और पकड़ो, सीधी सी बात है। गिरना है पहाड़ से, कोई गिर रहा है तो रस्सी को थामेगा तो बचेगा या छोड़ेगा तो गिरेगा। अब आप बताइए कुरान किधर लिखा है कि रस्सी है। वातसिमू बिहब्लिल्लाहि जमीया, मजबूती से पकड़ लो, मुहकम पकड़ लो इस रस्सी को, लिखे जितने मुसलमानों पे फितने आए, जितने इल्जाम लगे, जितनी पाबंदियां लगे, जितना इस्लाम लोगों के लिए नागवार हो, उतना इस किताब और सुन्नत को जरूर पकड़ लो। ढीला पकड़ा हुआ भी झटके में जोर से पकड़ लेता है, कहां आम हालात में हम दीन को पकड़े और आजमाइशों और मुश्किलों के वक्त में छोड़ दें। और याद रखिए ये बातें शायद कभी याद करेंगे, फसतज़कुरूना मा अक़ूलु, सूरत मोमिन में पढ़ के आए आप, कैन करीब लोगों याद करोगे मैं तुम्हें कहता क्या हूं। उफव्विज़ अम्री इलल्लाह, आप और मैं आज अगर जम गए, आने वाली नस्लों के लिए आसानियां हो जाएंगी। मिसाल देती हूँ, आप इस हॉल में बैठे हैं, अल्हम्दुलिल्लाह कंफर्टेबल हैं, बाहर से 20 लोग और आ जाते हैं, अब जगह आगे करते गए, जब मजीद लोग बाहर से आते हैं तो क्या कहा जाता है कि जो लोग पहले बैठे हुए थे वो जरा सा आगे हो जाएं। जब आप आगे होते हैं ना तो पिछले वालों के लिए जगह बनती है। आज के दौर के मुसलमान जितना आगे बढ़ते जाएंगे दीन में, इंशाल्लाह हमारी नस्लों के लिए गुंजाइश पैदा होगी। और अगर हम आप आज अगर अला हरफन किनारों पे बैठे दीन में, कांपते कूंपते दीन के दरवाजे में खड़े हैं, देखते हैं अंदर के और उधर के, सूरह हज में पढ़ के आए हैं, तो याद रखिए फिर हमारी नस्लें किस दीन पे होंगी। रसूल सिर्फ दर्स देने नहीं आते थे। आज भी मैंने आपने ये कुरान दौरा कुरान सिर्फ सुनने के लिए नहीं किया, ये आपको मुझे अपनी गलतियां दिखाने के लिए आया है। करो क्या कि यकीन रखो कि मेरे रब का फैसला सच है, मेरे रब के वादे सच्चे हैं। किसी से बदतहजीबी बद गलामी ना करो, लेकिन हर दिन अगर आपको एक चीज पे अमल नहीं करने दिया जा रहा, आप चिड़ में दूसरी पे अमल ज्यादा करें और अल्लाह से कि अल्लाह ये अमल इसलिए ज्यादा किया है कि तू मेरी उधर आसानी कर। आप देखिए सहाबा ऐसे ही थे, जब उनसे कोई एक नेकी छुटती थी ना तो कहते थे किसी जुर्म के ऊपर, किसी गुना पे अल्लाह ने मुझे पकड़ा है, चलो मैं अब दूसरी नेकी ज्यादा करता हूँ। जब हजरत काब बिन मालिक की तौबा कबूल हुई, अल्लाह ने कबूल की, तो क्या कहने लगे आके, अल्लाह के नबी सारा माल ना सदका कर दो। कहा नहीं, सारा नहीं करो, कुछ रख लो और बाकी कर दो। यानी उनको फौरन सूझता था कि ये हमारी किसी कमी की वजह से ऐसा होता है। देखिए कभी आप शौहर बीवी के झगड़े को देखें, शौहर को गुस्सा किसी और बात पे होता है बीवी पे, लेकिन पाबंदी वो दूसरी लगा देता है, खबरदार घर से भी निकली तो, हालांकि गुस्सा किसी और बात पे था। आपको अपने बच्चे पे एक बात पे गुस्सा आता है, आप उसको 10 बातों में कहते हैं खबरदार बोलना भी नहीं तुमने, वजह क्या है कि आपको बच्चे पे गुस्सा है, शौहर को बीवी पे गुस्सा है। अल्लाह को जब मुसलमानों पे गुस्सा होता है तो अल्लाह ताला फिर दूसरों को मौके देता है कि मैं तो इनको बाद में डांटूंगा, तुम आज डांट लो, तुम भी शौक पूरा कर लो। अल्लाह हमें दीन पे जमा दे, और हमारा दीन जो कल था वो आज है, वही क्यामत तक रहेगा। जब डायल्यूटेड फ्ल्यूटेड और कंसंट्रेटेड किस्म का दीन पेश करते हैं ना, तब इख्तलाफ होते हैं। दीन की असल पे रहिए ना, बहुत हाई टेम्परेचर पे ले जाएं कि वो सिर्फ माशरे के चंद आलिम ही उस पर अमल कर सकें, और ना इतनी लो टेम्परेचर पे रख दें कि वो माइल्ड सा बनता जाए और फिर जो दीन वाले उनको भी देखे कि हैं ये दीन वाले, दरमियाने रहे। दरमियाना चलेंगे हमेशा चलेंगे, तेज भागेंगे थोड़ी देर में रुक जाएंगे, और बिल्कुल ही रींगेंगे तो थोड़ी देर बाद चल रींगना भी छोड़ देंगे। अल्लाह ताला से दुआ करते हैं कि हमें दीन पे मजबूती से जमा दे। और आप देख लीजिए, वला तत्तबी अख्वा हो, ख्वाहिशें रोकती हैं। कभी आप देखें जो जुर्म मुसलमान आज के दौर में करता है उस पर तो कोई उसको नहीं रोकता, वो तो अपनी ख्वाहिश की बुनियाद पर करता है। तो अल्लाह से दुआ कीजिए हमारी ख्वाहिशें कम हो जाएं। आज की हमारी दुआ बड़ी खूबसूरत है, इंशाल्लाह आपको करवाएंगे कि अल्लाह इस दुनिया में हमारी ख्वाहिशों को कम कर दे, हम जो हर वक्त अपनी ख्वाहिशों के हाथों शर्मसार होते हैं उससे हमें बचा ले। और कहो क्या, वकुल आमंतु बिमा अंज़ल्लाहु मिन किताब, और इनसे कह दो, अल्लाह हमें भी ये कहने वाला बना दे कि अल्लाह ने जो किताब भी नाजिल की है मैं इस पर ईमान लाया, क्योंकि मैं इतनी आला किताब को छोड़कर मैं अदना किताबों को तो नहीं मान सकता। मुझे हुक्म दिया गया कि मैं तुम्हारे दरमियान इंसाफ करूं, अल्लाह ही हमारा रब है और तुम्हारा भी, इस पर यकीन है आज हमें। अल्लाह सब का रब है। हमारे अमाल हमारे लिए और तुम्हारे अमाल तुम्हारे लिए, हमारे और तुम्हारे दरमियान कोई झगड़ा नहीं। अल्लाह एक रोज हम सब को जमा करेगा और उसी की तरफ सब को जाना है। यह है फिक्र आखरत। इस पारे का थीम क़यामत के आने से पहले अपने आप को उधर ले चलो। जिसको ये याद रहेगा वो तो दुनिया की थोड़ी बहुत मुश्किलात और आजमाइशें सह जाएगा, लेकिन जिसने इस चीज़ को छोड़ दिया, याद रखिए ऐसे लोग फिर नाकाम होंगे।